तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्। नमस्ते श्रोतावृन्द, स्वागत छ तपाईँलाई एसपिएस नेपाली रेडियोको यो विशेष पोडकास्ट श्रृङ्खलामा। मेरो नाम रेजी सर्याल। यस श्रृङ्खलामा हामी अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरू कतिको भइरहेका छन् त भन्नेदेखि हिंसाको सामना गर्नु परिरहेकाहरूको कथा र पीडितहरूका लागि उपलब्ध सहायताबारे चर्चा गर्नेछौँ। सबैभन्दा पहिला त अस्ट्रेलियामा घरेलु हिंसाको दर कतिको रहेको छ भन्नेबारे ध्यान केन्द्रित गरौँ। विभिन्न रिपोर्टहरूका अनुसार अस्ट्रेलियामा प्रत्येक हप्ता औसत 5,000 घरेलु हिंसाका घटनाहरू प्रहरी समक्ष पुग्ने गरेका छन्, जसको मतलब हरेक 2 मिनटमा एउटा घटना घट्ने गर्दछ। घरेलु हिंसाका घटनाको दैनिक सङ्ख्या औसत 570 रहेको पनि बताइएको छ। साथै औसतमा प्रत्येक हप्ता कम्तीमा 1 महिलाको आफ्नो वर्तमान वा पूर्व पार्टनरको हातबाट मृत्यु हुने गरेको छ। प्रत्येक 4 मध्ये 1 महिलाले आफ्नो नजिकको सम्बन्ध रहेको व्यक्तिबाट हिंसाको सामना गर्नु परिरहेको तथ्याङ्क पनि रहेका छन्। घरेलु हिंसाको यो समस्या अस्ट्रेलियाको नेपाली समुदायभित्र पनि रहेका छन्। नेपाली भाषीहरूको ठूलो उपस्थिति रहेको न्यू साउथ वेल्स र भिक्टोरिया राज्यका अदालतहरूमा प्रस्तुत हुने मुद्दामा नेपालीहरूको नाम पनि प्रायः देखिने गरेका छन्। यस्ता भनाई यहाँ कार्यरत नेपाली पृष्ठभूमिका कानुन व्यवसायी र सामाजिक अभियन्ताहरूले पनि नियमित रूपमा बताउने गरेका छन्। विशेष गरी एप्रिहेन्डेड भायोलेन्स अर्डर वा एभिओसँग सम्बन्धित धेरै मामिलाहरू अदालत समक्ष दर्ता भएको बताइएको छ। एभिओबारे थप जानकारी आगामी श्रृङ्खलाहरूमा प्रस्तुत गर्नेछौँ। तर छोटकरीमा भन्नुपर्दा, कुनै व्यक्तिबाट आफूलाई सुरक्षित राख्न मानिसहरूले प्रहरीको वा अदालतको सहायताका साथ उक्त आदेश प्राप्त गर्न सक्नेछन्। एभिओ आदेश निकाल्ने व्यक्तिको नजिक आरोपित व्यक्ति जान पाउँदैनन्। एभिओका साथ घरेलु हिंसाको सामना गर्नु परेकाहरूलाई सुरक्षा प्रदान गरिए तापनि केहीले चाहिँ उक्त कानुनको दुरुपयोग गरेका उदाहरण रहेको पनि हामीसँग एक वकिलले बताएका छन्। उनीसँगको हाम्रो कुराकानी तपाईँले यस पोडकास्ट श्रृङ्खलाको तेस्रो भागमा सुन्न सक्नुहुनेछ। आज चाहिँ हामी केही वर्ष अगाडि विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी एक महिलाको कथा प्रस्तुत गर्दैछौँ। परिचय गोप्य राख्न उक्त महिलाको नाम र आवाज परिवर्तन गरिएको छ। सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट दिनिता रिसालबाट।
विद्यार्थीका रूपमा अस्ट्रेलिया आएकी रीतालाई केही महिनापछिको विवाह गर्ने प्रस्ताव आउँदा उक्त विवाहको अन्त्य त्यति नराम्रोसँग होला भनेर सोचेकी पनि थिएनन्। नेपालमा गएर विवाह गरी श्रीमान श्रीमती अस्ट्रेलियामा नै बस्न थालेपछि बिस्तारै रीताले आफूहरूको सोचाइमा निकै भिन्नता रहेको महसुस गर्न थालिन्। रीता भन्छिन्, उनको सोचाइ आफूहरू दुवैको भविष्य बनाउने बारे हुन्थ्यो भने उनका श्रीमान महेशले भने आफ्नो जीवन आफ्नो सहजता भन्दा बढी केही नचाहेको पाइन्।
म चाहिँ अस्ट्रेलियामा विद्यार्थीको रूपमा पढ्न आएको थिएँ। त्यसपछि 2-3 वर्षपछि म विवाहित जीवनमा बाध्य। त्यसपछि चाहिँ अब बिहा गरेर मेरो श्रीमान नेपाल हुनुहुन्थ्यो, म यहाँ थिएँ। अनि अब भिजाहरू अप्लाई सप्लाई गर्नु पर्यो, उहाँ आउनुभयो। आएर हामी दुईजना थियौँ यताउता बस्दाओर्दा बिस्तारै बिस्तारै मनमुटावहरू सुरु हुन थाल्यो। पहिला नयाँमा त अब के हो भन्ने थाहा भएन, एकअर्कालाई चिन्न ओर्न बिस्तारै बिस्तारै अलिकति पुरुष तत्त्व बढी धेरै देखिन थाल्यो होइन। अब के भन्दा पनि अब बिस्तारै बिस्तारै अलिक कन्ट्रोल, अनि कुराहरू केही नसुन्ने, आफ्नै सुरले गरिदिने हुन्छ नि, अब सेयर गर्न खोजे सेयरिङ नहुने, फर्दर प्लान बनाउन खोजे फर्दर प्लानमा कहिले पनि साथ नदिने, आजको जिन्दगी हो भोलिको लागि छैन भन्ने, बिस्तारै बिस्तारै त्यस्ता थियो सानो सुना कुराहरूबाट मनमुटाव सुरु हुन थाल्यो।
श्रीमान श्रीमती भनेको रथका 2 पाङ्रा भनिने गरेकोमा रीताले पनि महेशबाट समान साथ खोजेकी थिइन्, जुन बढ्नुको सट्टा झनझन घट्दै गयो। यससँगै साथीभाइ र परिवारहरूसँग पनि महेशले यसलाई छोडिदिन्छु भन्न थालेको थाहा पाउँदा झस्कने रीतालाई कहिलेकाहीँ महेशले अस्ट्रेलिया आउन मात्र विवाह गरेको जस्ता कुरा भन्दा जिस्केको हो कि साँच्चै भनेर छुट्याउन उनलाई गाह्रो भएको थियो। तर महेशको आफू केन्द्रित सोचाइ र बेला बेलामा रिताको मन दुखाउने भनाई त्यतिमा मात्र सीमित रहेन। केही समयपछि त उनले रितामाथि हात नै हाल्न थाले।
मेरै अगाडि पनि अब म यस्तोको कारणले मैले विवाहित जिन्दगीमा बाध्य हो तिमीहरूको यस्तो गर्नलाई भन्ने रिजन एउटा अस्ट्रेलिया आउने मेरो ठुलो चाहना हो, त्यसबाट सजिलोले आउनलाई तिमीसँग बिहा गरे हो हुन्छ नि। अब सोच्थेँ मैले अब त्यो जोक होला कि कहिले अब उसकै परिवार आउँदा उसकै परिवार अगाडि भनिदिने, अब धेरै मेरो परिवारहरू त कोही थिएन अनि बिस्तारै के भने प्रेग्नेन्ट भयो भने प्रेग्नेन्ट भएपछि अब जुन एउटा साथ पाउनुपर्ने आफ्नै सुरले जुन बेला नि आफ्नै सुरले चल्दिने जथाभावी हिसाब किताबहरू जथाभावी गरिदिने आफ्नो मोस्टली चाहिँ सेल्फ सेन्टर्ड आफूलाई रेस्ट गर्नुपर्छ आफूलाई खानुपर्छ यस्तो भने अब एउटा श्रीमान आउँछन् घरमा ए सँगै भुजा खाउला भात खाउला भन्ने हुन्थ्यो नि एउटा हुन्छ नि नारीमा सबै कुरा त्योहरू हुन्छ नि गएर आफू थाकेर हुन्छ कामबाट आयो यताउता गऱ्यो कुरेर बसिरह टक 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 आउने आफू खाइदिने ए तिमी खायो छ कि छैन कस्तो छ कहाँ छ केही छैन क्या त्यस्तो टाइपको।
सुरु सुरुमा महेशले आफूलाई गर्ने गरेको व्यवस्थालाई खासै ठुलो रूपमा नलिए पनि रितालाई श्रीमानको साथ नपाउँदा एक्लोपन बढ्दै गयो अनि आफू गर्भवती भएको थाहा पाएपछि अब आफू दुईको सम्बन्धमा सुधार आउँछ कि भन्ने फेरि आशा पलाएको थियो उनलाई। तर उनको आशा विपरीत त्यति बेला पनि एक गर्भवती महिलाले आफ्नो श्रीमानबाट पाउनुपर्ने स्याहार नपाएकोमा उनको निकै चित्त दुखेको थियो।
अभियसली चित्त त दुख्छ नि अब एउटा परिवार ए तिमी र म जीवनमा एकसाथ आउला भनेर अगाडि चढेर यो ठाउँमा एक अर्काको लागि साथी भनेर विदेशको भूमिमा आएको होइन, तर मैले त्यस्तो केही पनि पाउन सकिनँ। बिस्तारै बिस्तारै झन्झन झन्झन टाटिँदै गयो, बच्चा जन्मियो, अब बच्चा जन्मिएपछि त आहा खुसी हुन्छ होला भने केही समय अलिकति भएको जस्तो भयो, फेरि अब पाँच छ महिनापछि तिन चार महिनापछि अब विदेशमा के हुन्छ भन्नुहोस् न, बच्चा दुबईले मिलेर हेर्नु पर्यो दुबईले गरेर हेर्नु पर्यो होइन, अब म यसरी बच्चै हेरेर जिन्दगी बिताउने मेरो यही करियरको लागि यहाँ आएको, अब त्यस्तो त्यस्ता त्यस्ता क्वेसनहरू हुन थाल्यो नथापाउने गरी भित्र ठिक्क भए जस्तो बाहिर चाहिँ अब साथीभाइलाई छोडिदिन्छु यता गरिदिन्छु उता गरिदिन्छु किन गर्ने किन बस्ने भन्ने जस्ताहरू यस्तो कुराहरू एकदम बढ्दै गयो अनि बिचमा हातहरू हाल्ने रिस उठ्यो भन्ने।
बच्चा पनि जन्मियो, केही समयको लागि सबै कुरा ठिक भए जस्तो लागेको थियो रितालाई। दुवै खुसी थिए बच्चाको आगमनले, तर त्यो खुसी पनि लामो समयसम्म टिकेन। महेश फेरि गैर जिम्मेवार देखिन थालेपछि रिताले गम्भीर भएर बच्चाको भविष्यबारे मिलेर अगाडि बढ्नुपर्ने र सोही अनुरूपको योजना बनाउनुपर्ने आफ्नो विचार राख्दा महेशले आफूले जिन्दगीमा कम्प्रोमाइज नगर्ने उत्तर दिए। एक वर्षको बच्चाको जिम्मेवारी, कामको तनाव, श्रीमानको व्यवस्था त छँदै थियो, साथै महेशले आफन्त र साथीभाइकोमा जानबाट समेत रोक्न थालेपछि उनले आफ्नो पीडा बिसाउने ठाउँ पनि पाइनन्। अन्तत रिताले अब यसरी बस्न सकिन्न जस्तो लागेपछि अस्ट्रेलियामा नै रहेका आफन्तसँग सबै कुरा राखिन्। तर उनले आफूले गर्भवती हुँदा कुटाइ खाएको कुरा त अझै पनि भन्न सकिनन्।
अब यस्तो साइलेन्ट भएर बस्यो भने चाहिँ म के आफूलाई अब के मेन्टल हेल्थ अब कस्तो हुन्छ अब किन के किन बच्चा छ सबै कुरा अब यो चाहिँ सोच्नैपर्छ अब यसरी जिन्दगी चलाउनु अन्त आदमी उमेर बाँकी छ होइन हुँदैन भनेर अनि त्यसपछि मैले घरमा मेरो चाहिँ फोन गरेँ गफ गरेँ उसको घरमा पनि भरेँ मैले
नेपालमा रहेका दुवै परिवारलाई आफूहरूको अवस्थाबारे जानकारी दिन रिता नेपाल नै जाने निष्कर्षमा पुगिन्। उनलाई आशा थियो महेशको परिवारबाट साथ पाउने, तर भयो ठ्याक्कै उल्टो।
परिवारबाट सपोर्ट आयो भने त एउटा बुहारीलाई घरबाट सपोर्ट आयो भने त त्यो बच्चा हुर्काएर आफू अगाडि गर्न त सकिन्छ नि त श्रीमानलाई अलिकति उहाँले अलिकति त्यस्तो पनि तर कस्तो पनि ठ्याक्क नसोचेको भइदियो। श्रीमानले त पिट्छ नि कसले पिट्छ त त्यो कुरामा चाहिँ मैले अनि बोल्न श्रीमान श्रीमती बोल्नलाई बिचमा अर्को व्यक्ति चाहिन्छ भने कस्तो सम्बन्ध भयो त्यसलाई भन्ने क्वेसन पनि गरेँ सोध्यो अरे गर्दाखेरि उहाँहरूले ठिक छ चाडपर्वको बिचमा आछ चाडपर्व मनाऊ त्यसपछि तिमीहरू छुट्टै छुट्टै बस्ने पनि बस्छ केही छैन हुन्छ नि एक्लै बसेर पकाएर तिमी खायो हुन्छ एक्लै बसेर पकाएर उहाँले खायो हुन्छ भन्ने जस्तो एउटा के पनि सपोर्ट आएन। मम्मी बुवाहरूतिर भने होइन दाजुभाइ अङ्कलहरूलाई भने अनि उहाँहरूले चाहिँ अब तिमी नै तिमी हो मेन होइन उमेर अब गर्ने तिमीले यतिसम्म गरिसकेका छौ, अब त्यसमा के गर्छौ सोच गर, तिम्रोको लागि हामी सबै छौँ। अनि अब उहाँहरूले पनि बुझ्नुभयो नि रङ र राइट के हो, बुझ्दै गइसकेपछि चाहिँ सबैजनाको सल्लाह अनुसार चाहिँ मैले डिसिजन लिएँ।
आफ्नो माइतीले जुनसुकै निर्णयमा साथ दिने ढाडस दिएपछि अदालतमा पार पाचुकेको कागजात पेश गरेर र आत्मबल मजबुत पारेर रीता अस्ट्रेलिया फर्किन्। बच्चाको हेरविचारमा सहयोग पुगोस् साथै जीवनको त्यति ठुलो निर्णय लिने बेलामा मानसिक रूपमा पनि बलियो रहन उनले आफ्नो आमालाई पनि साथमा नै लिएर आएकी थिइन्। तर अस्ट्रेलिया फर्केको दुई हप्ता नबित्दै नोभेम्बर 2 घटनाले उनको साथै त्यति बेला झन्डै 3 लागेको आफ्नो बच्चालाई मानसिक रूपमा विक्षिप्त बनाइदियो।
हामी बाहिर गएका थियौँ, बाहिरबाट भित्र म बच्चा र आमा भित्र आउँदा उहाँ बसिरहनु भएको थियो। के के कुराहरू भयो यसो गर्दा के छ भने मैले केही छैन के हुनु अब मैले त मैले चाहेर ओरेर होइन अब तपाईँको तपाईँको इच्छा पुरा गर्न तपाईँलाई खुसी गर्न कहाँ अब म अगाडि गएर अब तपाईँलाई फ्री छोडिदिन्छु सहज अब मैले केही गर्न सक्दिनँ भन्ने भएपछि त अनि उहाँ उठेर हात हाल्नुभयो अभिज भएर अर्को रूपमा मलाई म बच्चा अनि मेरो आमा सबैजना नै भनौँ न हात हाल हाल भयो उहाँले भनौँ न त्यसरी पिट्न सुरु गर्न थाल्नुभयो। इमर्जेन्सी कल गर्ने ऊ आयो क्या मैले फोन गरेँ आफ्नो सेफ्टी बचाउनु त पऱ्यो बस्नु त पऱ्यो आफू बाँच्नु भन्दा पनि त्यो बुढी आमा र बुढो सानो बच्चा भए मैले चाहिँ फोन गरेँ पुलिसबाट आएँ प्यारामेट्रिकल आएर आमालाई हस्पिटल लग्यो हस्पिटल आइसक्नुभयो एक रात बस्नुभयो अनि अब त्यसको पीडा त अब सधैँ रहि नै रह्यो। त्यो दुःखदायी घटना त भयो भयो एक त होइन अब त्योभन्दा ठुलो वज्रपात त कसको लागि कति हुन्थ्यो होला त्योभन्दा त्यसमा चाहिँ सबभन्दा ठुलो कस्तो भयो भने त्यसपछि इफेक्ट के हुन थाल्यो भने बच्चालाई एकदम धेरै इफेक्ट भयो क्या मनोवैज्ञानिकहरू सबैकोमा लग्न गर्न थाल्यो अहिलेसम्म त्यो सबै ट्रिटमेन्टहरू भइरहेछ होइन बच्चाको चाहिँ बच्चा त अगाडि त तपाईँको उहाँले जुन गर्नुभयो हात हाल्ने ओर्ने बुढो मान्छेलाई पिट्ने सबैलाई पिट्ने उसले आँखा अगाडि सबै कुरा देख्यो अनि त्यो कुरा चाहिँ उसलाई एकदमै स्ट्राइक भयो। अब ऊ अहिलेसम्म पनि त्यो कुरा अहिलेसम्म डराउँछ एउटा प्रकारको एक प्रकारको फेयर एङ्जाइटी स्टिल छ कि उसँग उसलाई अब त्यसको लागि चाहिँ अब म चाहिँ अब बढी त्यहीमा फोकस गरेर अगाडि बढिरहेको छु बच्चालाई यो कुराबाट कसरी अब एक प्रकारको विगतको समस्याले उसलाई त्यो एकदमै त्यो झड्का लागिरहेको छ कि।
अदालती कारवाहीबारे जानकारी नभएकी रिताले केही नेपाली महिलाहरूको समूहहरूबाट मार्गनिर्देशन पाएकी थिइन् र उनी अहिले पनि त्यति बेला आफू निकै सहयोगी समूहहरूको सम्पर्कमा आएको भन्दै समस्या रहेका अन्यले पनि सहयोग माग्न हिचकिचाउनु नपर्ने विचार राखिन्। अहिले आफूलाई आर्थिक रूपमा महिनामा 1-200 मात्र महेशका तर्फबाट सहयोग प्राप्त हुने गरे पनि जीवनमा सबैभन्दा ठूलो कुरो मनको शान्ति भएको र अहिले आफूले त्यो शान्तिको अनुभूति गरिरहेको रिताले बताइन्।
मलाई त हेर्नुहोस् सिधा कुरा मलाई पीस चाहिएको छ किन जब मन शान्ति भएपछि सबै कुरा शान्ति हुन्छ। पिसको कारण मैले झगडा सगडा यो आर्ग्यु हुने कुराहरूलाई अगाडि बढाउन कहिले पनि सोचिनँ किन म एउटा म रेस्पोन्सिबल छु भने मेरो रेस्पोन्सिबिलिटी के हो भनेर म अगाडि बढ्छु र उहाँले उसको रेस्पोन्स के हो भनेर सोच्थ्यो भने आफूले बढ्नु पऱ्यो नि मैले भन्ने त होइन मैले माग्ने किन त्यही गर्न नसकेर हामी दुईजना छुट्टिनु पऱ्यो नि त भन्ने जस्तो लागेर मैले यो कुराहरू चाहिँ कहिले पनि उठाइनँ। अब उसले भन्दा चाहे सपोर्टमा छ अलिकति महिनामा बेसी त्यस्तो जस्तो हुन्छ अब कहिले काहीँ भेटघाट हुँदा छोरी उता उता गएको बेला सामानहरू कहिले काहीँ ल्याउने गर्ने भने त्यस्तो हुन्छ त्यो छोरी र छोरीको बुढासँग चाहिँ भेट हुन्छ होइन।
सन् 2014 अगाडिको त्यो घटना सम्झदा अहिले पनि रिताको मन कुडिन्छ। आफूलाई आधार मिलोस् भनेर बोलाएको आमाले त्यसरी पिटाई खाएको पीडा बिर्सन गाह्रो हुन्छ उनलाई। त्यति बेला भित्रैबाट टुटेकी उनलाई बच्चा र आमाको अगाडि आफू बलियो छु भनेर देखाउन कम्ती गाह्रो भएको थिएन।
एकदमै ठुलो पीडा मेरो लागि के भयो भने ओहो मेरो आमालाई मैले सपोर्ट गर्नु भनेर ल्याउनु खोज्दा मेरो आमाले यति दुःख पाउनुभयो कि यति दुःख त्यसको इफेक्ट 6-7-8 बस्यो क्या आमालाई होइन जुन कुरा अनि त्यसपछि अस्ति भएपछि नेपाल फर्क्यायो त्यो कुरा एकदम घट्यो अनि छोरी र आमाको अगाडि त म कस्तो भयो नि अब म त ए मलाई केही भएको छैन भन्ने देखाउनु पऱ्यो नि त किनभने म नै विक भएपछि मेरो आमा र मेरो बच्चा नै विक हुन्छ नि त सबभन्दा पीडाको कुरा चाहिँ कहाँ गएर रुने त रुने ठाउँ कहाँ काम त गर्नु सबै थियो, त्यो सँगै छोरीलाई 5 दिन स्कुल राखेर चाइल्ड केयर राखेर काम गरेर आएर भनौँ न उसको ए टु जेड सबै सकेसम्मको कुनै पनि आफ्नो पीडाभित्र लुकाएर उसलाई उसको अगाडि आफ्नो काम भएर एकदमै केही पनि बिग्रेको छैन भनेर मैले त्यो देखाउनु थियो। त्योभन्दा ठुलो गाह्रो चाहिँ अरू केही पनि थिएन यहाँहरूको लागि, तर म त्यति कुरामा चाहिँ सक्सेस भनेर भन्नु पर्दा आफूले आफूलाई अफसेट गर्दा
आफ्नो विवाह राजकुमारीको जस्तो होस् भन्ने चाहना राख्ने धेरै महिला जस्तै रीताले पनि त्यो सपना बोकेकी थिइन्। तर निकै पीडाले भरिएको वैवाहिक जीवन जिउनु परेको अनुभव सुनाउँदै गर्दा उनमा एक किसिमको आत्मविश्वास स्पष्ट देखिन्थ्यो। जीवनको भोगाईबाट झन झन मजबुत हुँदै गएको अनुभव गर्ने रीताले आफ्नो आत्मसम्मानका लागि आवाज उठाउन कसैले पनि हिचकिचाउन नहुने विचार राखिन्।
यो कुराबाट मान्छेलाई त केटी मान्छेहरू डराउनु हुँदैन रहेछ, स्ट्रङ भएर चाहिँ हिँड्नु पर्दो रहेछ भन्ने चाहिँ अब अहिले मलाई चाहिँ त्यो भाषा राम्रो कुराको लागि चाहिँ आफ्नो ज्यान आफ्नो स्वास्थ्य आफ्नो सारा संसार आफ्नो खुसी सबैको लागि सबै कुरालाई सहेर बस्नुपर्ने होइन रहेछ भन्ने चाहिँ अब मलाई चाहिँ यति कुरा चाहिँ भन्नु न आभास भयो। दुईजनाको बिचमा हामीलाई के त के भएको थियो भन्ने एउटा एउटा त्यो सुन्नु पर्दा चाहिँ ठिक छ, किनभने श्रीमान श्रीमतीको बिचमा त तिमीलाई थाहा छैन के भएको थियो त्यो ढोकाभित्र। म त्यो दिन कुन दिन मर्न पनि सक्थेँ नि, कुनै बेला मलाई त्यो त्रास पनि थियो नि, कस्तो पीडा हुँदो रहेछ एकजना परिसकेको छ भने म त यहाँ आएको थिएँ, मलाई यो ठाउँमा आएर यति सुविधा हुने देशमा आएर त यतिसम्म गाह्रो छ भने नेपाल जस्तो ठाउँमा को चाहिँ एकल महिलालाई कस्तो होला सोच्नुहोस् त। भनौँ न श्रीमान श्रीमतीको सम्बन्धमा हजुर तपाईँहरूलाई क्वेसन मार्क लाग्छ भने जानुहोस्, सिधा फर्स्ट स्टेपमा कन्सल्ट गर्न जानुहोस् अस्ट्रेलिया जस्तो ठाउँमा, यति धेरै काउन्सिलिङहरू छ त्यहाँ जानुहोस्, फर्स्ट फर्स्टमा त्यहाँ जानुहोस्, आफूलाई भएको आज तपाईँले होइन मनोवैज्ञानिक हिसाबले इमोसनल भन्नु न के भन्छ इमोसनल फिजिकल जेमा पनि एउटा एकचोटि एब्युज भयो भने भोलि सप्रिन्छ भनेर नबोस्नुहोस्। बच्चाले बाउले आमालाई पिटेको हेरेर भोलि त्यो बच्चाले मैले पनि मेरो श्रीमतीलाई पिट्नु पर्दैछ या मैले पनि मेरो लोग्नीलाई 24 घन्टा यसरी झुकेर बस्नुपर्छ भन्ने आभास नदिनुहोस्। त्यो होइन रहेछ, त्यो गलत हो, त्यो टोटली गलत हो। र तपाईँको साइलेन्स चाहिँ कस्तो भन्छु नि म प्रत्येक नारीलाई के भन्छु नि र पुरुषलाई पनि मनमा कुरा दबाएर नराख्नुहोस्, अब त्यसले तपाईँलाई नै ह्याम्पर हुन्छ।
परिचय गोप्य राख्न नाम र आवाज परिवर्तन गरिएकी रीताको अनुभव र घरेलु हिंसाको सामना गर्नु परेकाहरूले चुप लागेर बस्न नहुने उनको सल्लाह। सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट दिनिता रिजालद्वारा प्रस्तुत गरिएको थियो। यस पोडकास्ट श्रृङ्खलाको दोस्रो भागमा हामी रीताद्वारा बताइएको आफ्नो अनुभवमा के उनीमाथि भएका हातपातका घटनाहरू मात्र घरेलु हिंसाका उदाहरणहरू हुन् त भन्नेबारे चर्चा गर्नेछौँ। विज्ञहरूका अनुसार घरेलु हिंसा शारीरिक हमलामा मात्र सीमित रहेका छैनन्।
Threats of harm to the person, threats of harm to your children, threats of hurting an animal, a pet, blaming the person for all the problems in the relationship. Everything is turned on them, making them feel that they're always doing something wrong. Constantly comparing a person to someone else.
यो लगायतको भनाइ आगामी प्रस्तुतिमा। यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने राष्ट्रिय यौन हमला घरेलु र पारिवारिक हिंसा परामर्श सेवा 1-800-RESPECT-लाई 1800-737-732 फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au हेर्नुहोस्। विपदको समयमा वा आपतकालीन सहायताका लागि 0000 or 000 फोन गर्नुहोस्। अहिलेको लागि एसपिएस नेपालीको यो पोडकास्ट श्रृङ्खलाबाट म रेजी सरलाई बिदा दिनुहोस्। नमस्ते।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।